नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार डाक्टर दिव्य प्रियम्बदा काफ्ले। साहित्यकार काफ्लेको प्रकाशित कृतिमा कविता संग्रह सपना रहेको छ। यसका साथै उहाँका फुटकर कविता अनुसन्धानात्मक लेखहरू पनि विभिन्न समयमा प्रकाशित हुँदै आएका छन्। उहाँ प्राध्यापन पेसामा रहेर नेपाली भाषा साहित्यको क्षेत्रमा समेत योगदान दिइराख्नु भएको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी कविता के हो, कविताले समाज कसरी बोल्न सक्छ र समकालीन नेपाली साहित्यको अवस्था के छ भन्ने विषयमा चर्चा परिचर्चा गर्ने कोसिस गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार डाक्टर काफ्लेलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
धन्यवाद।
हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको साहित्य लेखनको यात्रा कसरी प्रारम्भ भयो, लेखनतर्फ तपाईँ कसरी आकर्षित हुनुभयो, एकपटक विगतलाई सम्झौँ न।
यस्तो थियो, अब साहित्यकार आदिकवि भानुभक्त आचार्यकै वंशमा भनौँ न, भानुभक्त आचार्यको साइलो काकापट्टिको शाखामा मेरो जन्म भयो। मेरो हजुरबा बुवाहरू होइन सबैजना लेख्ने पढ्ने विद्वान हुनुहुन्थ्यो, होइन कवि पनि हुनुहुन्थ्यो। त्यो कारणले गर्दा फेरि सानै बेलादेखि मेरो आमाहरूलाई पनि त्यसको प्रभाव थियो। विशेष किसिमले औपचारिक शिक्षा नपाए पनि उहाँहरूलाई पूर्ण प्रभाव थियो र मेरो आमाले हामीहरूलाई चिठी लेख्दा फेरि पनि शार्दूल विग्रेडित छन्दमा लेख्नुहुन्थ्यो। अब त्यो खालको प्रभाव मलाई, छन्दको प्रभाव चाहिँ अत्यन्तै बाल्यकालदेखि भनौँ न, मैले थाहा नपाउँदै बेलादेखि नै मलाई त्यो छन्दको चाहिँ प्रभाव थियो। अब मैले त्यो छन्द पढ्ने सुन्ने गर्दा गर्दै अब त्यो लेख्ने भन्ने कुरा चाहिँ मलाई त्यो बच्चा बेलामा चाहिँ थाहा थिएन क्या। मैले पनि लेखेर लेखिन्छ भन्ने नै थाहा थिएन मलाई। अनि म घरमै पढेँ, मेरो शिक्षा दीक्षा सबै घरैमा भयो, होइन मेरो माता पिताको उसमा भयो। त्यस पछाडि गएर म 2041 साल विक्रम सम्बतमा वाल्मीकि विद्यापीठमा भर्ना भएँ। कलेजमा भर्ना भइसके पछाडि त्यहाँ चाहिँ साथीहरूले लेखेको देखेँ, कविताहरू, सिर्जनाहरू, सानो लेख्ने, भित्ते पत्रिकाहरू निकाल्ने, त्यहाँ देखिसकेपछि ए हामीले पनि लेख्ने रहेछ भनेर मैले त्यसरी सुरु गरेँ। त्यसरी सुरु गर्दै जाँदा फेरि चाहिँ अनि मैले अब त्यो आफ्नो छन्दको प्रभावले, मेरो पिताजीको एउटा वृत्त नक्षत्रमाला भन्ने छन्दको सिद्धान्त ग्रन्थ छ, त्यो ग्रन्थमा भएका छन्दहरू चाहिँ म राम्रैसँग खेलाउन सक्ने भएँ। त्यस पछाडि चाहिँ अनि छन्दमा मेरो चाहिँ गति चल्यो भनौँ न। 42 सालदेखि चाहिँ मैले छन्दमा लेखेँ। मेरो चाहिँ सुरुमा गोर्खापत्रमा र कान्तिपुरमा पनि कविताहरू प्रकाशित भए। मैले विभिन्न कवि गोष्ठीहरूमा कविता सुनाए। अब तर पनि त्यसमा चाहिँ हाम्रो कस्तो भयो त भन्दा फेरि यो प्राज्ञिक क्षेत्रमा अनुसन्धानमा चाहिँ बढी लाग्नुपर्छ भनेर यो सिर्जनापट्टि अलिकति छाया जस्तो पर्यो। सिर्जना गरे पनि त्यसलाई प्रकाशित गर्ने, ग्रन्थाकारमा ल्याउने भन्ने कुराहरू चाहिँ त्यति आएन, होइन। तर चाहिँ पछिल्लो समयमा के भयो त भन्दा फेरि अब हामी फुर्सदिलो पनि हुँदो रहेछौँ कि, एउटा कालखण्डमा आइसके पछाडि अब हामीले चाहिँ अब घर गृहस्थीबाट अलिकति बाहिर आएर हामी अब फेरि पनि त्यो लेखनलाई चाहिँ निरन्तरता दिँदै चाहिँ अगाडि बढ्न सकिँदो रहेछ। यो साहित्य भनेको चाहिँ बुढेसकालमा पनि हाम्रो साथी हुँदो रहेछ। मेरो हजुरबाले एउटा कविताको अंश लेख्नु भएको, जुन कविता उहाँको म सुनाउँछु। हुन्छे साथी मलाई धन्य कविता, एक्लै हिँडेमा पनि शुद्धि कति हुँदैन, धेर बिचको बाटो कटेको पनि भने जस्तो। यो कविताहरू चाहिँ सधैँ हामीलाई साथी हुने, एउटा चाहिँ कोही नहुँदाखेरि पनि एक्लो महसुस नगर्ने, यो चाहिँ साहित्यले ठुलो चाहिँ उद्दिदो रहेछ। आफ्नो कुराहरू लेख्न पाइने, होइन अब विभिन्न पात्रका माध्यमले गद्यमा पद्यमा लेख्न पाइने, त्यो कुराले त्यसको रुचिले गर्दा फेरि विभिन्न मान्छेहरूको चाहिँ, म विशेष गरी चाहिँ संस्कृतमा इतिहास पुराणमा प्राध्यापक भाव हुनाले मेरो चाहिँ अब भनौँ न रामायण वाल्मीकि रामायण महाभारत 18 पुराणहरू मेरो अध्ययनका विषयहरू तिनीहरू भए हुनाले अब त्यसबाट त धेरै कुरा लेख्न सकिन्छ भन्ने मलाई लागेर यो पछिल्लो समयमा फेरि म चाहिँ अब साहित्यमा अलिकति सक्रिय बनाऊ भन्ने मेरो चाहिँ त्यसरी भइरहेछ अहिले।
हजुर, विशेष गरी तपाईँ साहित्य क्षेत्रमा अगाडि बढिराख्दाखेरि तपाईँले कविता लेखनलाई अगाडि ल्याउनु भएको छ, त्यसमा पनि छन्द कविता बढी लेख्नु भएको छ। यो कविताले जीवनमा कस्तो भूमिका निर्वाह गर्दो रहेछ, अथवा कविता चाहिँ समाजको प्रतिबिम्ब बन्दै गर्दाखेरि त्यसले सर्जकलाई नै पार्ने प्रभाव चाहिँ कस्तो हुँदो रहेछ, कस्तो पाउनु भएको छ?
अब साहित्यमा भन्न त नौ रस मध्ये श्रृङ्गार रसलाई नै रसको राजा मानिन्छ होइन, तर विभिन्न रसमा लेखिन्छ। वीर रसमा त्यत्तिकै बेजोड लेख्न सकिन्छ, शान्त रसमा वैराग्यमा पनि त्यति नै लेख्न सकिन्छ, करुण रस हास्य अरू धेरै रसहरूमा लेख्न सकिन्छ। तर तथापि अत्यन्तै चोटिलो मान्छेलाई छुने जहिले पनि मान्छेको हृदयभित्र पसेर छुने भनेको चाहिँ एउटा श्रृङ्गार रस ले नै भएको हुनाले यसलाई रसराज पनि भनिएको होला होइन। अब विभिन्न किसिमका मान्छेहरू विभिन्न किसिमको अवस्थालाई चाहिँ यो कविताले बोक्छ। जस्तो के भन्छ भनेदेखि हाम्रो संस्कृत साहित्यको सिद्धान्ततालाई हेर्ने हो भनेदेखि कान्ता सम्मित तयो पदेश युजे भन्या हुनाले एकदम मिठो तरिकाले सन्मार्गमा हिँडाउने साधनको रूपमा पनि यो साहित्यलाई लिएको छ। त्यसले गर्दा फेरि के हुन्छ त भन्दाखेरि मान्छेलाई सकारात्मक कुराहरू सिकाउनको निमित्त, नकारात्मक कुराहरूलाई बहिष्कार गर्नको निमित्त पनि यो समाजमा जोरदार काम चाहिँ साहित्यले गर्न सक्छ। कतिपय अवस्थामा गरिरहेको पनि हामीले देख्छौँ, पुरानोमा त देख्छौँ नै होइन, नयाँमा पनि एउटा जुन आफ्नो बुद्धि अनुसार आफ्नो सोच अनुसार विचार अनुसार लेखकहरूले लेखिरहनु भएको म देख्छु। उहाँहरूले कहाँ चाहिँ विद्रोहको लेख्नु पर्छ, कहाँ के गर्नुपर्छ, आफ्नो सोच अनुसार विचार अनुसार चाहिँ व्यक्त गरिरहनु भएको हुन्छ।
त्यसमा तपाईँले यसरी बताइराख्दाखेरि विशेष त एकजना महिला सर्जकलाई नारी चेतना सँगसँगै समाजका विकृति विसङ्गतिमाथि पनि प्रहार गर्दै एक हिसाबले समाजलाई सचेत बनाउँदै अगाडि बढ्नको लागि कति सहज छ?
यस्तो छ, अब नारीहरूले आफ्नो उद्धार आफैले गर्नुपर्छ भन्ने गीतामा भनिएको छ क्या, होइन, आफ्नो शत्रु पनि आफै हो, आफ्नो मित्र पनि आफै हो भनेपछि आफू सक्रिय नभइकन अरूले पनि समर्थन गर्दैनन्, सहयोग गर्दैनन्, अवसर पनि दिँदैनन्, तर म गर्छु भन्ने एउटा आँट अठोट चाहिँ भित्र आफैबाट निस्किन पर्छ होइन। अरूले उचाले कुकुरले मृग मार्दैन भन्या जस्तो अरूले भनेर मात्रै गरेको चिजहरू त्यो कालजयी पनि हुँदैन। कालजयी होस् अथवा नहोस् आफ्नो मुटुबाट आएको चिज, जस्तो भनौँ न मलाई सबैभन्दा छुने ग्रन्थ काव्य साहित्य भनेको भानुभक्त आचार्यको रामायण हो। किन हृदय छ त त्यो भन्दा फेरि भानुभक्तले मान्छेले बोल्ने भाषामा लेखे, बोल्ने भाषामा लेखेको कारणले त्यो हृदय भयो, हृदयलाई छुने खालको भयो। अब हामीले त्यहाँ कृत्रिमता भरेर लेख्यौँ भनेदेखि त्यो पढ्नै अल्छी लाग्दो खालको पनि हुँदो रहेछ। मैले कति साहित्यहरू लेख्दा फेरि म मान्छेहरूलाई त्यही भन्छु, मैले यस्तो शब्द प्रयोग गरेँ, तपाईँहरूले जस्तो शब्द प्रयोग गरे पनि त्यसले मलाई छोयो, हृदयमा प्रभाव पार्यो भनेदेखि म त्यो अन्तिमसम्म पढ्छु, होइन मलाई त्यो प्रभावै पारेन भनेदेखि चाहिँ म पढ्दिनँ। त्यसकारण सफल साहित्य कुन हो त भन्दा फेरि मान्छेलाई छुन सक्नु पर्यो भन्ने मेरो चाहिँ मान्यता त्यो हो।
हजुर, अब हामी तपाईँको प्रकाशित कृतितर्फ अगाडि बढ्छौँ, त्यसपछि हामी अन्य विषयमा पनि प्रवेश गर्नेछौँ। विशेष त तपाईँको कविता सङ्ग्रह सपना प्रकाशित भइसकेको छ, यो सपना कविता सङ्ग्रहभित्र कस्ता भावका कविताहरूलाई बढी समेट्नु भएको छ, यसबारेमा थोरै चर्चा गरौँ, शीर्षकबाटै अगाडि बढौँ न। यो शीर्षक सपना राख्नु भएको छ।
हजुर, अब यो सपना शीर्षक मैले किन राखेँ त भन्दा फेरि एउटा सपना मान्छेको कस्तो हुन्छ भनेदेखि सकारात्मकता देख्ने सपना हुन्छ, सुख पाउने सपना हुन्छ होइन, त्यो सपना सबैलाई प्राप्त होस्। साहित्यको मलाई एउटा के पनि लाग्छ भनेदेखि दुःखान्त र सुखान्त साहित्य हुन्छ होइन। हाम्रो पूर्वीय दर्शनले चाहिँ अब सुखान्त साहित्यलाई बढी उ गरेको छ, किन भनेदेखि मान्छेलाई साहित्य पढ्दा आह्लादित गर्नु पर्यो, आनन्द आउनु पर्यो, त्यसले गर्दा फेरि थाहै नपाइकन ती भन्न पर्ने कुराहरू त्यहाँ भनिसकिएको हुनपर्छ भन्ने चाहिँ मान्यता पनि हो,
सुन्दा
मधुर होस्। अनि त्यसकारण यी नराम्रा नराम्रा यस्ता छन् मात्रै भनेर मान्छेलाई त के हुने भयो त भन्दा फेरि डिप्रेसन एन्जाइटी मात्रै हुने भयो। सकारात्मकता के हो त भन्दा फेरि सपना हो, हामी सपना त देख्न सक्छौँ नि त, त्यो हामीले राम्रो सपना देख्यौँ भने त्यो एक दिन साकार हुन्छ। यो सपनाको सन्देश के हो त भन्दा फेरि हामीले यति चाहिँ राम्रो सपना दुनियाँमा देख्न सकिन्छ, हामीले जति चाहिँ राम्रो आँखाले हेर्छौँ यो दुनियाँ त्यति नै राम्रो लाग्छ हामीलाई, होइन? यहाँ हामीले धेरै अवसरहरू प्राप्त हुने, धेरै चाहिँ सकारात्मक मान्छेहरू हुने, अद्भुत देवतुल्य मान्छेहरू हुने हामीले सोच्छौँ, त्यस्तै मान्छेसँग हाम्रो सङ्गत पनि हुन्छ, होइन? अब हामी नकारात्मक सोच्छौँ भने त्यस्तै चाहिँ नकारात्मक मान्छेहरूको हाम्रो सङ्गत हुन्छ, त्यही नकारात्मक दुःखहरू हामीमा आइपर्छ। त्यस कारण हामी के देख्छौँ, के हेर्न चाहन्छौँ, त्यो कुरा चाहिँ हाम्रो सपना हो। त्यसले गर्दाखेरि चाहिँ एउटा हरेक मान्छेको चाहिँ राम्रो सपना हुन्छ, सुख पाउने सपना हुन्छ। एउटा दर्शनले पनि, साहित्यले पनि, चाहे जेसुकै दर्शन होस्, त्यसले चाहिँ अन्तिम उद्देश्य भनेको सुख छ, सच्चित आनन्द भन्छ नि, आनन्द प्राप्तिको चाहिँ सपना हो। अब यो देश राम्रो हुने सपना, होइन, दुनियाँमा मान्छेले सुख पाउने सपना, होइन, प्रेमीले प्रेमिका पाउने सपना, प्रेमिकाले प्रेमी पाउने सपना, होइन, बाबा आमाले चाहिँ छोराछोरी पाउने सपना, होइन, नाति नातिना पाउने सपना, एउटा आर्थिक समृद्धिको सपना, देशमा एउटा सुव्यवस्था भएको सपना, हरेक किसिमको सपना देख्न सकिन्छ नि त। ती सपनाहरू चाहिँ मैले यो आफ्नो चाहिँ सपना कविता सङ्ग्रहभित्र समेट्ने प्रयास गरेकी छु।
समाजमा जसरी नकारात्मकता हावी भइरहेको अवस्थामा तपाईँले सपना कविता सङ्ग्रह मार्फत एक हिसाबले भन्ने भने ऊर्जा र सकारात्मक सोच अगाडि बढाउन सक्यौँ भने हरेक कुरामा पनि नराम्रो भित्र पनि राम्रो देख्न सकिन्छ भन्ने भावमा त्यो शीर्षक रोजे भनेर त भर्खरै बताउनु भयो। अब यो सँगसँगै यस कृतिभित्र कतिवटा कविता छन् र कस्ता कस्ता कविताहरू छन्, मूल प्रतिनिधि कविताका रूपमा तपाईँ आफै सर्जकले भन्नुपर्दा के भन्नुहुन्छ यसमा?
यसमा झन्नै 50 वरिपरि कविताहरू छन्, होइन? यहाँभित्र मैले बाल्यकालदेखि भनौँ न 42 नै पनि लेखेका कतिपय कविताहरू छन्, केटकेटी पाराका कविताहरू पनि छन्। आफ्नो सिर्जना कस्तो हुँदो रहेछ भने जस्तो भए पनि माया लाग्दो रहेछ कि, जस्तो भए पनि सङ्ग्रह गर्न मन लाग्दो रहेछ। त्यो अर्थमा धेरै एउटा चाहिँ केटकेटी खालका भनौँ न त्यो कविता तत्त्व के हो त भन्दाखेरि त्यहाँनिर रस हुन्छ, त्यहाँनिर चाहिँ अलङ्कार हुन्छ, होइन, छन्दोबद्ध मात्रै भएर त कविता हुँदैन, अभिधा लक्षणा व्यञ्जना हुन्छन्, कतिपय अभिधामा पनि छन्, होइन, कतिपय लक्षणा व्यञ्जनामा पनि छन्, कतिपय सुक्तिमय पनि छन्, आफैलाई मनपर्ने खालका पनि छन्, कतिपय सामान्य पनि छन्। अब कोही प्रतिभाशाली सन्तान हुन्छन्, होइन, अगाडि बढ्छन्, कोही सामान्य हुन्छन्, गर्न सक्दैनन्, तर जस्ता सन्तानलाई पनि एउटा आमाले बोकेर हिँड्नुपर्छ नि। त्यस कारण म एउटा महिला हुँ, म एउटा आमा हुँ, म एउटा सर्जक हुँ, त्यसले गर्दाखेरि मैले सबै चाहिँ मेरा सिर्जनाहरूलाई लगभग भनौँ न लगभग कति त हराए। पहिला कस्तो भयो भनेदेखि लेख्यो अनि कता हराए भयो धेरै कविताहरू। पछि मैले अलिकति कलेजहरूमा भाग लिने, प्रथम हुने कविता प्रतियोगितामा भएपछि चाहिँ ए तिमीले राम्रो लेख्छौ भन्ने थाहा पाएपछि, मान्छेहरूले भन्न थालेपछि चाहिँ अनि ए राख्नु पर्दो रहेछ भनेर राख्न थालेका कविताहरू प्राय मेरो यसमा छन्। अब यसमा सामान्य भन्दा दर्शन सम्बन्ध पनि छ, आत्मानुभूतिको कुराहरू पनि छ। अब त्यसलाई कसरी बुझ्ने भन्छ, कवितामा एक थोक हुन्छ भनेदेखि अब त्यो बुझ्नेले जसरी पनि बुझ्न सक्छ, कविता एउटै अर्थ दिँदैन, धेरै अर्थहरू दिन सक्छन्। त्यसलाई कसरी बुझ्ने भने अभिधामा मात्रै बुझ्यो भने एउटा अर्थ हुन्छ, त्यसको लक्षणा गऱ्यौँ भने अर्को अर्थ हुन्छ, व्यञ्जना गऱ्यौँ भने अझ अर्को अर्थ निस्किन्छ, तर त्यो भावकले कसरी त्यसलाई लिने भन्ने कुराहरूमा भर पर्छ। त्यसले गर्दाखेरि मैले ए लेखेको हो, के लेखेको हो भन्ने कुराहरू, अब यो सानो कार्यक्रममा हरेक कविताको त मैले सबै कुराहरू समेट्न सक्दिनँ, होइन? अब जस्तो म शिवभक्त, एउटा शिवप्रति मेरो अत्यन्तै निकट सम्बन्ध भएर मैले एउटा परम शिवको अर्चना गरौँ भनेर मैले यो धेरै पहिला विद्यार्थीकालमै लेखेको कविता हो, मलाई आज पनि त्यति नै मनपर्छ।
विशेष त तपाईँले शिवभक्तिको कुरा गर्नुभयो, हामी श्रावणको महिनामा यो कार्यक्रम रेकर्ड पनि गरिरहेका छौँ, यही मौकामा शिवभक्तिसँग सम्बन्धित रहेको कविता पनि सुनौँ, त्यसपछि हामी फेरि संवादलाई अगाडि बढाउने।
मलाई असाध्यै मनपर्ने छन्द पनि हो शिखरिणी छन्द। यसमा चाहिँ मैले परम शिवको अर्चना गरौँ, यो शिवसँग कसरी सम्बन्ध गरेर मैले लेखेँ भन्दाखेरि, कतिपय चाडबाडमा हामी पशुपतिनाथ जाँदाखेरि पनि पहिला त्यसरी दर्शन गर्ने एउटा सुव्यवस्था हुन्थेन, क्या दर्शन गर्नै नसकेर फर्किन पर्ने पनि परिस्थिति हुन्थ्यो, होइन? त्यहाँ चाहिँ अब सुरक्षाकर्मीहरूले पनि त्यहाँ सुव्यवस्था गर्न सक्या हुन्थेनन्। त्यो भएपछि हामी के गर्छौँ त, हाम्रो हृदयमै हुनुहुन्छ नि त भगवान् शिवजी त, त्यसरी मैले यो कविता जन्माएको हो, होइन? शिखरिणी छन्दमा छ, परम शिवको अर्चना गरौँ। म मेरै पाखाका सघन वनभित्रै घुमि फिरी दिए कि हाम्री प्रकृति जननीले थरी थरी क्रमैले आस्थाका कुसुम बटुली अञ्जुली भरूँ, म मेरै आस्थाका परम शिवको अर्चन गरूँ। म चाहन्थे उनकै स्वरूप सँगमा साथ रहन, म चाहन्थे उनकै मधुर ध्वनिको भाव बुझन। म आत्मा भित्रैको प्रणव रस भित्रै रमिरहूँ, म मेरै आत्माका परम शिवको चिन्तन गरूँ। कदाचित भेटेमा प्रथम स्वर केमा भरिदिउँ, पराकाष्ठा पुग्दै अमृत रसको स्वाद म लिउँ। प्रमाकै साथी भई प्रथम मधुको भाव म बुझुँ, म मेरै आत्माका परम शिवको चिन्तन गरूँ। निशाका चारै प्रहर भर जागरहिकन, म आफ्नै श्रद्धाले परम प्रभुको सत्व स्मरण गरी बाँकी बिरसी चिर सुखद आशा लिइरहूँ। म मेरै आत्माका परम शिवको चिन्तन गरूँ। हिलो मैलो मेरो मन भर भएको पनि सब उनैका पूजाले शरद ऋतु झैँ कञ्चन मन भएको हो क्यारे मन पनि उही अर्पण गरूँ। म मेरै आत्माका परम शिवको अर्चन गरूँ। प्रसन्नात्मा बन्दै भजन उनको गर्न म सकूँ, सुसेलीमा उनकै स्वर मधुर आफ्नो दिन सकूँ। म मायामा भुल्ने प्रकृति सखी भन्दा पर पुगूँ, म मेरै आत्माका परम शिवको चिन्तन गरूँ।
हजुर, भर्खरै शिवको महिमा गाउँदै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ। अब विशेष त नेपाली समाजमा पछिल्लो समय समालोचना र समीक्षाको विषयमा काहीँ न काहीँ त्यो बेमेल जस्तो देखिन थालेको छ। कतिपयले समीक्षालाई नै समालोचना भनेर बुझ्न पनि थालिएको अथवा समाजले त्यसरी बुझिरहेको अवस्था पनि हामी देख्न सक्छौँ। नेपाली साहित्यको कुरा गर्दाखेरि समालोचनामा हुनुपर्ने के छ अथवा के थियो, के हुँदै गइरहेको छ? सर्जकले अहिलेसम्म तपाईँले बुझ्नु भएको हिसाबले अथवा समाज कतातिर गइरहेको छ समालोचनामा, पहिला त्यहाँ प्रवेश गरौँ, त्यसपछि हुनुपर्छ कस्तो भन्ने विषयमा पनि चर्चा गरौँ।
अहिले चाहिँ कस्तो छ भनेदेखि, अब समालोचना समीक्षा गर्ने क्रममा विभिन्न दृष्टिले गर्न सकिन्छ। समीक्षा राम्रोसँग हेर्नु समीक्षा भनेर भनिन्छ होइन, इच्छा अब राम्रोसँग आलोचना गर्नु प्रत्यालोचना गर्नु समालोचना भनेर भनिन्छ। अब ईक्षण गर्ने हेर्ने आँखा कस्तो छ, कस्तो आँखाले हेर्ने भन्ने कुराहरू हो। जस्तो भनौँ न, कतिपय आँखाले हेर्दा फेरि भानुभक्तको कालजयी कविताहरू पनि मान्छेलाई मन पर्दैन नि त, यो बकवास लाग्न सक्छ होइन। अब कतिपयलाई त्यो रस लाग्न सक्छ, भावक अनुसार हुन्छ। जस्तो श्रृङ्गार रस हामीले देखाइदिउँ भने सन्यासीहरूलाई त त्यसले त प्रभाव गर्दैन नि त होइन। त्यस्तै गरेर शान्त रस त एउटा चाहिँ नयाँ युवा युवतीलाई देखाइदिउँ भने उनीहरूलाई प्रभाव गर्दैन। त्यसले गर्दा आफ्नो प्रभावमा बसेर समीक्षा समालोचना गरेको जस्तो लाग्छ मलाई, मैले हेर्दा फेरि होइन। अनि अर्को एउटा पक्ष कस्तो पनि छ भनेदेखि, प्रशंसा गरिदिने के, जस्तो लेखा छ भए पनि राम्रो छ यस्तो उस्तो भनिदिने। अब यो एउटा चाहिँ विभिन्न अवस्थाले, अब मलाई कतिपय कुराहरू चाहिँ अलिकति भन्न मन लाग्दैन होइन, म भन्न मन लाग्दैन म अब कस्तो कुराहरू आउँछ भनेदेखि, मान्छेको दृष्टिकोण मैले भने नि, प्रत्येक मान्छेको मैले देख्दा फेरि त्यो कसरी हेर्छु र अर्को मान्छेले कसरी हेर्छ, हेराइमा फरक पर्छ क्या त्यो कृतिलाई। जस्तो कतिपय कृति मेरो हेराइमा कस्तो देख्छु मैले भने, मैले अघि नै पनि भने, एउटा साहित्यले हामीलाई सभ्य बाटोमा हिँडाउनु पर्छ, सुसंस्कार दिन सक्नुपर्छ। हामीले कस्तो चाहिँ जीवन रोजेको हो, हाम्रो छोराछोरी कस्तो होउन्, हाम्रो समाज कस्तो होस् भनेर चाहेको हौ हामीले भन्ने कुरा स्पष्ट हुनपर्छ। र त्यो एक प्रकारले भन्दा फेरि कस्ता हुन्छन् भनेदेखि, परिवर्तन सानसाना परिवर्तनहरूको परिणाम कस्तो आउँछ भन्ने कुरा धेरै चाहिँ त्यो हजारौँ वर्ष वर्षबाट खारिएर आएको छैन, अहिले तत्काल गरिरहेको काम आज गरिरहेको छ, ए भोलि त हामीलाई जा त्यस्तो त गर्न नहुने रहेछ, त्यसले यसको परिणाम त राम्रो देखिएन भन्ने खालको साहित्यहरू भन्ने खालका समालोचनाहरू पनि हामीले देख्न सक्छौँ आजको दिनमा, होइन? त्यसले गर्दा फेरि अब यो कालजयी हुनको निमित्त सम्पूर्ण सृष्टिदेखि मानव सभ्यतादेखि नै कस्तो छ भनेदेखि अब भनौँ न एउटा धर्म विवाह गरेका पति पत्नीहरूको जीवन पनि चिरकालसम्म जाँदैन, टुट्छ, साहित्यमा पनि त्यो छापहरू आउँछ नि त, होइन? पुरुषको कमी कमजोरीहरू पनि औँलाइएको हुन्छ कतिले, अनि मैले चाहिँ के पनि कतिजनालाई भने यस्तो खालको साहित्य सिर्जना नगर्नुहोस्, किन यो तपाईँको छोरीहरूले पढ्दाखेरि कस्तो चाहिँ सुनिन्छ त, होइन? बलात्कारी पिता भनेर चाहिँ कविता नलेख्नुहोस् तपाईँहरूले, पिता भनेको बलात्कारी रहेछ भन्ने सन्देश जान सक्छ, होइन? पिता भनेको बलात्कारी होइन, अब बलात्कार गर्ने कुनै एकाद मान्छे देखियो भने त्यो चाहिँ बदमास हो, त्यो अपराधी हो, त्यसलाई पिताको दर्जा दिएर कविता लेख्नु हुँदैन, त्यस्तो हाम्रो छोरीहरूलाई दुष्प्रभाव पर्न सक्छ भनेर मैले भनेको थिएँ, होइन? त्यसले गर्दा फेरि एकाद नराम्रा कुराहरूलाई लिएर हाम्रो पुरै समाज चाहिँ त्यस्तै नराम्रो छ कि भने जस्तो देखाइदिँदा फेरि राम्रो मान्छेहरूलाई पनि त्यसको दुष्प्रभाव पर्न सक्छ, त्यसले गर्दा फेरि नराम्रा घटनाहरूलाई भन्दा राम्रो घटनाहरूलाई सभ्य मान्छेहरूलाई कस्तो हुनुपर्छ त, के हो त आदर्श हाम्रो, त्यो आदर्शवादी भनेर भनिन्छ नि, आदर्शवादी होइन, अब कानुनले होइन राज्यले देशले समाजले परिवारले चाहेको कुरा के हो भन्ने कुराहरू, जस्तो भनौँ एउटा मान्यता कस्तो छ भनेदेखि पत्नी प्रति पतिको दृष्टिकोण र पतिको पत्नी प्रतिको दृष्टिकोण र पत्नीको पति प्रतिको दृष्टिकोण, एक आपसको दृष्टिकोणलाई लिएर हाम्रो पुराणहरूमा साहित्यमा धेरै कुराहरू छन्। महिलाहरूलाई जहिले पनि दमन भयो पनि होइन, अब किन भयो त्यो हुन हुन्छ कि हुँदैन, पुरुष कुन आधारमा कसरी सुध्रिन पर्छ, छोरालाई हामीले कसरी सिकाउनु पर्छ, छोरीलाई हामीले कसरी सिकाउनु पर्छ भन्ने कुराहरू पनि हामीले राम्रोसँग बुझ्न आवश्यक छ। जस्तो भनौँ प्रकृतिले नै कतिपय कुराहरूमा महिला र पुरुषलाई फरक बनाएर सिर्जना गरेको छ भनेदेखि कतिपय सकारात्मक विभेदहरूलाई हामीले सकारात्मक रूपमै लिन पर्ने हुन्छ, होइन? अब नकारात्मक कुराहरूलाई चाहिँ हामीले हटाउँदै जानुपर्छ। जस्तो म एउटा चाहिँ म पुराणकै श्लोक यहाँनिर प्रस्तुत गर्न चाहन्छु। भोजनाच्छादने पुष्प भूषणादेर निज स्त्रियम आलापै सरसरे नित्यम तोषयताम सपेन्न च भन्ने चाहिँ पुराणको स्कन्द पुराणको श्लोक हो। यसमा के भनिएको छ त भन्दाखेरि एउटा पुरुषले आफ्नो पत्नीलाई भोजन आच्छादन लुगा कपडा घरका सामग्रीहरू राम्रो दिन प्रयत्न गर्नुपर्छ आफ्नो गच्छ अनुसार, र पुष्प भूषणादेर फुलहरू दिने गजराहरू दिने गहनाहरू दिने आफ्नो गच्छ अनुसार, र आलापै सरसरी नित्यम नित्य सरस वार्तालापले सन्तुष्ट बनाउने नसराप्ने गाली नगर्ने र कठोर शब्दहरूको प्रयोग नगर्ने महिलाहरूप्रति भनेर चाहिँ निर्देशन गरेको छ। यो कुराहरू त हामीले सिकाएनौँ नि त, हाम्रो छोराहरूलाई सिकाएनौँ, होइन? अनेक किसिमका घरेलु हिंसा जन्मिए, त्यो हिंसाबाट प्रभावित मान्छेहरूले त्यस्तै खालका साहित्यहरू लेखे, त्यो साहित्यले अझ हिंसा बढाउन सक्ने भयो, यो हिंसा बढाउनु हुँदैन है भन्ने चाहिँ कहाँ आयो त, होइन? यसो गर्नु हुँदैन, यसो भइरहेछ, तर यसो गर्नु आदर्श के हो त, पुरुषले गर्ने के हो त, महिलाले गर्ने के हो त, त्यो कुराहरू चाहिँ देखाइदिनु पर्यो क्या साहित्यमा, ऐना हो साहित्य। त्यसले गर्दा फेरि यस्तो पति पत्नी चाहिँ आदर्श पति पत्नी हुन्, यस्तो हुन प्रयत्न गर्नुपर्छ है हाम्रा घरका पुरुष र महिलाहरू भन्ने खालको साहित्यहरू नभएर खालि यस्तो नराम्रो भयो उस्तो नराम्रो भयो भनेर नकारात्मक बखान गरेर अब जस्तो पढ्दा फेरि पनि रमाइलो नआउने, साहित्य भनेर त रमाइलो पनि आउनु पर्यो नि त, होइन? त्यो खालको नभएर एकदम चाहिँ कटु अनुभूति हुने खालको त्यो खालको चाहिँ साहित्यहरू पनि जन्मिरहेछ कतिपय साहित्यकारहरूबाट, होइन?
यो विशेष त तपाईँले अहिले जसरी व्याख्या गरिराख्नु भएको छ, साहित्य सिर्जना होस् या समाजको प्रवृत्ति जसरी अगाडि बढिरहेको छ पछिल्लो समयमा, यो प्रविधिको विकासले पारेको नकारात्मक प्रभाव अथवा प्रविधिमा पनि हामीले अहिले पछिल्लो समय प्रयोग गर्दै आएका सामाजिक सञ्जालहरूको प्रयोग र त्यसको सहजताले निम्त्याएको त्यो नकारात्मक पाटोको रूपमा हामीले बुझ्न सक्छौँ त्यसलाई, कि त्यो हाम्रो संस्कार संस्कृतिबाटै हुर्कँदै आएको हो, त्यसलाई कसरी बुझ्ने?
संस्कार संस्कृतिले पनि कतिपय हुर्काइदियो, किनभनेदेखि हुनपर्ने जस्तो त भएन नि त, महिलाहरू थिचोमिचोमा परे नि त, होइन? अब त्यो महिलाहरू थिचोमिचोमा हिजो परे, अब आज पुरुषहरू पनि परिरहेछन्, महिलाहरू चाहिँ एकदम सज्जन देवी जस्तो सबैजना त छैनन् नि त, महिलाहरूले पुरुषलाई उत्पीडन पनि गरिरहेछन्, पुरुषहरूले महिलालाई उत्पीडन पनि गरिरहेछन्, भनेपछि त यहाँ त दुवैजनाको शिक्षा र संस्कारमा कमी कमजोरीहरू देखियो नि त, त्यो कमी कमजोरीलाई पूर्ति गर्ने काम त साहित्यले पनि गर्न पर्यो नि, परे कि परेन?
पक्कै
पर्यो नि त, होइन? हो, त्यसैको निमित्त आदर्श आदर्श जीवनचर्या कस्तो हो, आदर्श भोजन कस्तो हो, आदर्श क्रियाकलाप कस्तो हो भन्ने कुराहरू अब जस्तो भनौँ न खुला साहित्यकारहरूले खुला लेख्नेहरूले पनि ती सबै खुला कुराहरूलाई लेखिदिन पर्यो क्या, होइन कस्तो हो त अवस्था भन्ने खालको कुराहरू एकदम चाहिँ छल्कपट नगरिकन। मैले एउटा सानो बेलामा पढाएको थिएँ कि विश्व रचैया कुनियत गर्ला काव्य रचैया गर्दैन भन्ने ढुक्क छ चित्त जगतको अनि विधिसँग पनि डर्दैन सपनामा निर्दय कपटी बन्न तिमी त सुहाउन्न धोका पाउँछ बान्धव जनले अय्या भन्नै पाउन्न भन्ने एउटा को साहित्यकारको हो मैले चाहिँ धेरै वर्ष अगाडि पढाएको थिएँ बाल्यकालमा। यसले के भनेको हो त भन्दा फेरि साहित्यमा जे लेखिन्छ त्यो प्रति त जनमानसको विश्वास हुन्छ नि त, यो त आदर्श चिज हो महान व्यक्तिले लेखेको हो महान मान्छेको कलमले लेखेको हो भन्ने देखिन्छ नि त। अब त्यो देख्दा फेरि त मान्छेले त त्यसको दुष्प्रभाव पर्न गयो भनेदेखि त त्यो साहित्य त सही भएन नि सत् साहित्य भएन नि असत् साहित्य भयो नि त। त्यसले गर्दा फेरि सत् साहित्य सिर्जना गर्न पर्यो पाठकहरूले हाम्रो जीवन कतापट्टि मोडिनु पर्छ भन्ने कुरा राम्रोसँग बुझ्न पर्यो। यो कुरा चाहिँ अत्यन्तै शोचनीय कुरा हो यो जस्तो भने धोका पाउँछ अय्या भन्न पाउँदैन कस्तो मिठो लेखेको छ होइन बान्धवजनले पाठकहरूले धोका पाउँछन् त अय्या भन्न पाउँदैन उनीहरूलाई थाहै नपाइकन चाहिँ नकारात्मकताले
गाँजिसकेको हुन्छ। हजुर यसरी हेर्दै गर्दाखेरि अब एउटा फेरि चुनौती पनि थपिन्छ एकजना सर्जक या कवि या लेखक समाजलाई कसरी चित्रित गर्ने र त्यो समाजमा आफूले दिन खोजेको सन्देश कसरी सही ढङ्गले पाठक श्रोता सम्म पुगोस् भन्ने ध्येय र त्यो चुनौती पनि थपिराखेको हुन्छ।
अब सर्जक एक प्रकारले कस्तो हो भने न्याय दिने क्षेत्रमा सर्जक पनि एक प्रकारले न्याय दिने नै क्षेत्रको भन्न पर्छ होइन कलम चलाउने मान्छेलाई
बाटो देखाउने एउटा दिशा निर्देश गर्ने पात्रको रूपमा
न्याय दिने ठाउँमा चाहिँ झुटो बोल्नु हुँदैन होइन सर्वधर्मेभ्यो गरीयः प्राणविवाके सत्यवदनम् भन्छ न्याय दिने ठाउँमा चाहिँ सत्य बोल्नु सबै धर्मभन्दा ठुलो धर्म हो भनेको छ। त्यहाँ झुट बोलिदियो भने त अपराधी छुट्छ निरपराधले सजाय पाउँछ नि त होइन हो त्यस्तै गरेर समाजका पाठकहरूलाई पनि हामीले भ्रममा राख्नु भएन सत्य तथ्य कुराहरू भनिदिन पर्यो क्या साहित्य मार्फत पनि हामीले सत्य तथ्य कुराहरू भनिदिन पर्यो। अब जस्तो भनौँ न अब राजा दिलीपले कर कसरी उठाए जनताबाट र जनतालाई नै कर दिए पृथ्वीमा जनताबाट कर लिए जनतालाई नै दिए इन्द्रले पनि सबै चाहिँ समुद्रबाट पानीहरू शोषण गरेर फेरि बादल बनाएर वर्षा गरेर पृथ्वीलाई नै फर्काइदियो जस्तो अब यो साहित्यले के दियो त भन्दा फेरि शासकहरूले जनतासँग लिएको करबाट देश र जनताकै सुव्यवस्थामा खर्च गर्नुपर्छ भन्ने सन्देश दियो नि त हो क्या यसमा कहिल्यै पनि यो कालोजयी भयो कि भएन कहिले यसमा दुईमत हुनुपर्छ कि कर लिएको सम्पत्ति चाहिँ आफ्नो मोजमस्तीमा खर्च गर्ने जनताको लागि होइन भन्ने कसैले भन्छ र कहिले पनि भन्दैन यो त सधैँ नै शाश्वत र कालोजयी साहित्य भयो नि त महाकवि कालिदासले लेखेको त सम्पद विनिमय नैव यो सम्पत्ति चाहिँ आदान प्रदान गरेर लिएर फेरि फर्काएर चाहिँ उनीहरूले यो लोकलाई राम्रोसँग पालन गरे भन्ने कहानी कथा अथवा चाहिँ श्लोक जे भन्नुहोस् त्यो कालोजयी छ नि त जुनै युगमा पनि यो कुरालाई असत्य हो कसैले पनि भन्न सक्दैन। त्यस कारण साहित्य भनेको यस्तो हुनुपर्छ क्या कहिल्यै पनि त्यो झुट नहुने।
हजुर अब हामी एउटा कविता सुन्छौँ
अलिकति प्रेमिल खालको भनौँ न प्रेमिल खालको अब मैले चाहिँ श्रृङ्गार रसकै लेख्न खोजेँ भने पनि त्यो अलिकति अध्यात्मपट्टि गइहाल्छ क्या युनिभर्सल अरू अरू कुरालाई जान्छ जस्तो मैले एउटा चुम्बन शीर्षकमा पनि यहाँ कविता लेखेकी छु होइन जस्तो यहाँनिर सुरु कसरी हुन्छ त भन्दा तिम्रा शुद्ध कपोलमा प्रणयले गर्दैछु यो चुम्बनबाट सुरु हुन्छ होइन तर अन्तिममा पुग्दै जाँदा फेरि यो चुम्बन कहाँ कहाँ कस कसले गर्छ त यो प्रेमी प्रेमिकामा मात्रै सीमित छैन यही कविता सुनौ
हुन्छ
तिम्रा शुद्ध कपोलमा प्रणयले गर्दैछु यो चुम्बना घट्दैनन् मन भावना नयनले गर्दैछु यो चुम्बना गाली मात्र गरे तथापि मनमा लागे छ रे चुम्बना तिम्रो कल्मषहीन स्वच्छ मनमा यो चुम्बनै चुम्बना रात्रिमा पनि गर्छ हेर नभमा त्यो जुनको चुम्बना परखेको भन बागमा कुसुमले कसको नयाँ चुम्बना प्रातः काल छ गर्दछन् रवि उठी संसारको चुम्बना तिम्रा हात गरुन् सधैँ कलमको प्यारो हुने चुम्बना
आँखाले अब गर्छु भन्छ नभमा त्यो मेघको चुम्बन, वर्षाले पनि गर्छ जधरणी वाह चुम्बनै चुम्बन, गर्छन् बिन्दु मिली अनन्त रसले माटा भरि चुम्बन, गङ्गाको मन भन्छ सागर पुगौँ उर्ली गरौँ चुम्बन, आमामा ममता छ गर्छ जहिले सन्तानको चुम्बन, विद्याले पहिला गरुन् मन मनै ज्ञानी हुने चुम्बन, ज्ञानीका गुणले सदैव सबको गर्ने गरोस् चुम्बन, आस्थाका गुणले दयालु मनले हाम्रो गरुन् चुम्बन, वाणीले दिनुहुन्छ आज कविता यो शब्दको चुम्बन, स्पर्शी बन्छ सदैव हृदय कविता को भावको चुम्बन, दाताको छ सदैव कर्म वशमा पर्दैछ यो चुम्बन, सत्कर्मी जनले सदैव मनले गर्छन् आहा चुम्बन, सत्कर्मी जनले सदैव मनले गर्छन् आहा चुम्बन।
सामिप्यतालाई विशेष त जोड दिएर लेखिएको रचना गरिएको कविता भर्खरै वाचन गर्नुभयो। अब हामी समयको पाबन्दीले गर्दा यो बसाइलाई धेरै लम्ब्याउनै सक्दैनौँ, छोटो समय छ, यो समयभित्र धेरै कुरा हामी समेट्न सक्दैनौँ। तर यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय जुन आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
अब आज मलाई भन्न मन लागेको कुरा चाहिँ महाकवि कालिदास, महाकवि कालिदासलाई कसरी लिइन्छ त भन्दाखेरि पुरा कवि नाम गणना प्रसङ्गे कनिष्ठिकाधिष्ठित कालिदास अद्यापि तत्तुल्य कवेर भावात अनामिका सार्थवती बहुव। उहिले जमानामा चाहिँ कविहरूको गणना गर्दा कान्छी औँलामा कालिदासको नाम लिइसकेपछि कालिदास जत्तिकै अर्को कवि कोही पनि नभए हुनाले अनामिका दोस्रो औँलाको नाम अझै पनि सार्थक भइरहेछ भन्ने जुन मान्यताले हामीले महान कवि कालिदास, विश्व प्रसिद्ध कालिदास भनेर भन्छौँ, उहाँको विनम्रता कस्तो छ त काव्य सिर्जना गर्ने क्रममा भने, मन्दः कविय सब प्रार्थी गमिष्याम्युपहास्यताम् प्रांशुलभ्ये फले लोभा दुध्वा हुरिव वामनः। यो चाहिँ मन्द बुद्धिवाला छु म, मन्दः कविको यस चाहनेवाला छु, त्यस्तो अवस्थामा म त अग्लो मान्छेले टिप्न सकिने फललाई वामन अलि हुन्छु, मान्छेले प्रयास गर्दा फेरि जस्तो उपहास्य देखिन्छ त्यस्तै उपहास्य पो हुन्छ कि, अथवा कृत वागद्वारे वंशेस्मिन पूर्व सूरी मणौ वज्र समुत्कीर्णे सूत्र सेवास्ति मे गति, अथवा चाहिँ महान विद्वानहरूले जुन लेख्नु भएको छ त्यसमै अनुसरण गर्दै गर्दै एउटा चाहिँ मोतीहरूमा चाहिँ प्वाल परिसकेको छ भने धागोहरू सर छिर्छ नि, त्यसरी नै सर म अगाडि बढ्न सक्छु, महान व्यक्तिहरूले बाटो कोरिदिइसक्नु भएको छ भनेर चाहिँ त्यति महान कालिदासले आफ्नो विनम्रता प्रकट गर्नु भएको छ होइन। त्यसले गर्दा फेरि हामी अलिकति दुई लाइन लेख्ने बित्तिकै अब के न कवि भइयो भन्ने खालको अहङ्कार नगरिकन होइन, जति आफ्नो छ के मन्डुक कराउनु प्रकृतिमा पापीपना हुन्छ र भने हाम्रो देवकोटाजीले भने जस्तो जस्तो आफ्नो गच्छ छ त्यस्तो चाहिँ हामी लेख्दै जाउँ लेख्दै गरौँ। महिलाहरूको निमित्त मैले अन्तिममा भन्न पर्ने कुरा के छ भनेदेखि, लेख्नुको साथसाथै महिलाहरूले अध्ययन गर्ने र पैसा पनि कमाउने, यो गरिएन भने महिलाहरू पछि पर्ने सम्भावना छ, किनभनेदेखि अहिलेको सामाजिक वातावरण पारिवारिक वातावरणहरूले महिलाहरूको वास्तविकतालाई नबुझेको कारणले होइन एउटा चाहिँ जुन चाहिँ मध्ययुगीन कालमा चाहिँ अन्धकार अज्ञान अन्धकार अशिक्षाको समय हो त्यसमा घसेटिएको प्रवृत्तिबाट बाहिर आउन सकेको छैन समाज, त्यसले गर्दाखेरि महिलाहरूले आफ्नो चाहिँ आफूलाई नै निखारेर आफ्नो खुट्टामा चाहिँ आफू उभिन प्रयत्न गर्नुपर्छ। म आज यति नै भन्न चाहन्छु, धन्यवाद यहाँ बोलाउनु भयो त्यसको निमित्त पनि यहाँलाई र रेडियो नेपाललाई पनि धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छु, धन्यवाद।
हस्, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हस्, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार डाक्टर दिव्य प्रियम बदा काफले। हस् त आजलाई यति, तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो, तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।